यो रेडियो नेपाल हो। सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। नेपाल राष्ट्र बैंकको गवर्नरमा अर्थविद डाक्टर विश्वनाथ पौडेल नियुक्त। त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिश समिति गठन। हुम्लाको नाङखामा हिम पहिरो जानुको कारण खोज्न तथा उद्धार राहत व्यवस्थापनका लागि सरकारी टोली घटनास्थलतर्फ। सर्लाही मकवानपुर र नवलपरासीमा भएका सवारी दुर्घटनामा दुईजनाको मृत्यु, 48 घाइते। प्रतिनिधि सभाको बैठकमा भूमि सम्बन्धी विधेयक विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत। र युद्धविरामका लागि दवाब दिने उद्देश्यले युरोपेली संघद्वारा रूसमाथि नयाँ प्रतिबन्ध।
नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *14## डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। नेपाल सरकार मन्त्री परिषदको बैठकले नेपाल राष्ट्र बैंकको गवर्नरमा अर्थविद प्राध्यापक डाक्टर विश्वनाथ पौडेललाई नियुक्त गरेको छ। हिजो साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्री परिषदको बैठकले पौडेललाई गवर्नरमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिनुभयो।
प्रधान तथा अर्थमन्त्री माननीय विश्वप्रसाद पौडेलको नेतृत्वमा बनेको 3 सदस्यीय सिफारिस समितिको सिफारिसका आधारमा 3 व्यक्तिहरू डाक्टर विश्वनाथ पौडेल, डाक्टर श्री निलम ढुङ्गान काम गभर्नर, डाक्टर दिनेश भट्टराई पूर्व सचिव 3 सिफारिस गरेकोमा डाक्टर विश्वनाथ पौडेललाई नेपाल राष्ट्र ब्याङ्कको गभर्नर पदमा सिफारिस समितिले सिफारिस गरेको 3 मध्येबाट नियुक्त गर्ने निर्णय गरेका छ। यो एकदमै लामो चिर प्रतीक्षामा रहेको यो विषय आज टुङ्गो भएको छ। यही कुरा जानकारी गराउन चाहन्छु म।
धन्यवाद।
उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल नेतृत्वको सिफारिस समितिको सिफारिसका आधारमा 3 मध्येबाट डाक्टर पौडेललाई गवर्नरमा नियुक्त गर्ने निर्णय गरिएको संचार मन्त्री गुरूङले जानकारी दिनुभयो। सिफारिस समितिले डाक्टर विश्वनाथ पौडेल सहित राष्ट्र बैंकका कायम मुकायम गवर्नर निलम ढुंगाना र पूर्व सचिव डाक्टर दिनेश भट्टराईको नाम सिफारिश गरेको थियो। नवनियुक्त गवर्नर डाक्टर पौडेलले अर्थतन्त्रको सुधार, नीतिगत आवश्यकता परिपूर्ति, पारदर्शिता र राष्ट्र बैंकको क्षमता वृद्धिमा आफूले काम गर्ने बताउनु भएको छ। नवनियुक्त गवर्नर डाक्टर पौडेल सामुन्ने तरलताको व्यवस्थापन, लगानी प्रवर्धन, वित्तीय सुशासन, प्रभावकारी नियमन लगायतका चुनौती देखिएको छ। डाक्टर पौडेल 2078 साउन 12 गते राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा यसअघि नियुक्त भइसक्नु भएको छ। नेपालको आर्थिक इतिहासबारे जानकार मानिनुहुने पौडेलले गहन अध्ययन गरी अर्थतन्त्रका विभिन्न विषयमा लेख समेत प्रकाशन गराउँदै आउनु भएको छ। डाक्टर पौडेलले अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट अर्थशास्त्रमा विद्यावारिधि गर्नुभएको हो। हुम्लाको नामखा गाउँपालिका 6 तिलगाउँमा हिमताल फुटेर भएको भनिएको घटनाबारे अध्ययन गरी तथ्य पत्ता लगाउन गृह मन्त्रालयले टोली परिचालन गरेको छ। मन्त्रालयले नामखाको बाढ़ीको अध्ययन गर्न परिचालन गरेको राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली हिजो साँझ नेपालगंज पुगेको छ। टोली आज हुम्ला सदरमुकाम सिमकोटतर्फ लाग्नेछ। हिमबाढ़ीका कारण तिलगाउँका 18 परिवार विस्थापित भएका छन् भने हिमाली क्षेत्रमा हिमताल फुट्ने त्रास छाएको छ। गृह मन्त्रालयले नामखामा तत्काल उद्धार र राहत पुर्याउन निर्देशन दिएको भए पनि विकट भूगोल र अन्य विभिन्न कठिनाईका कारण अप्ठ्यारो स्थिति सिर्जना भएको पाइएको छ। घटनाको अध्ययन गर्न परिचालित टोली त्यहाँको अवस्था र गर्नुपर्ने काम लगायतका विषयमा हामीले राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख दिनेश प्रसाद भट्टसँग जिज्ञासा राखेका छौं।
त्यहाँ पर्मफर्स्टको घटना हो। त्यो हिमतालको मुनिबाट त्यहाँ भएको पर्मफर्स्ट पग्लेर ताल रित्तिएको स्थिति हो भन्ने हाम्रो प्रारम्भिक बुझाइ हो। अझ डिटेल त भन्न सकेन अहिले नै। अनि त्यसको लागि हामीले तलब बसिरहेको बस्ती चाहिँ कतिको जोखिममा छ र उहाँहरूलाई बस्नलाई मिल्छ कि मिल्दैन भने टेक्निकल टिम एउटा पठाएको हो। त्यसमा स्ट्रक्चर इन्जिनियर, जियो टेक इन्जिनियर र हाइड्रोलोजिस्ट हाइड्रोमेट्रोलोजिस्ट 3 टोली चाहिँ त्यहाँका लागि हिजो प्रस्थान गरेको।
हजुर, अब जस्तो त्यहाँ ठ्याक्कै भएको चाहिँ के हो? त्यहाँ भएको अनुमान चाहिँ हामीले ठ्याक्कै हिमताल फुटेको भनिएको छ।
शनिबार राति 10:30 बिहान 2:05 त्यहाँ पहिरो लेदो सहितको पहिरो ढुङ्गा गेग्रानहरू सबै खसेको भन्ने कुरा हो. अनि त्यसका लागि बिहान 5:00 खबर भएपछि 2:00 सशस्त्रको टोली पुगेको पहिलो, त्यसपछि नेपाल प्रदेश सबै त्यहाँ पुगेको छ. उहाँहरूले चाहिँ जनतालाई चाहिँ रेस्क्यु भन्दा पनि त्यही नजिकै उसमा स्कुल र त्यहाँ पाल राखेर त्यहाँ बसिरहनु भएको छ. अनि त्यसपछि सशस्त्रको टोली सहित चाहिँ स्थानीयवासीहरू माथि जान खोजेका थिए. अनि 4700 मिटर जतिको हाइटसम्म चाहिँ सशस्त्रको टोली पनि गयो, तर त्योभन्दा माथि जाँदै गर्दा उहाँहरू अलि अनकम्फर्टेबल फिल भएपछि त्यो लेख लाग्छ नि, अनि त्यसो भएको हुनाले सशस्त्रको टोली त्यही रोक्यो र स्थानीयले त्यहाँबाट भिडियो र फुटेजहरू पठाए. अनि त्यो भिडियो र फुटेजलाई किसी मोडलाई तुरन्तै दिइयो र उहाँहरूले चाहिँ त्यही शनिबार बेलुकैदेखि उता सेटेलाइट इमेजहरू पनि डाउनलोड गर्न सुरु गर्नुभयो. र त्यो सबै हेर्दै गर्दाखेरि उहाँहरूको प्रारम्भिक अनुमान चाहिँ इसी मोडले गृह मन्त्रालयमा र हामी कहाँ प्रेजेन्टेसन गरे अनुसार त्यो चाहिँ तालको मुनि भएको त्यो दिन त्यहाँ तापक्रम पनि बढेको देखिन्छ. सिमिकोटमा हाम्रो स्टेसन छ, त्यहाँ पर्टिकुलर त्यो गाउँमा चाहिँ छैन. तालको त्यो दिन 22 डिग्रीसम्म टेम्परेचर सिमकोटमा पुगेको छ, अरू बेला 17 डिग्री थियो अगाडिको दिन, एक दिनमा 5 डिग्री. अनि त्यसो भएको हुनाले जुन पानीलाई पानीले सामान्य माटोलाई बाँधेर राखेको हुन्छ जमेको बेला, त्यो आइस बनाए जस्तै गरी बनेको हुन्छ, त्यसलाई पर्माफ्रोस्ट भन्छ हामी. अनि त्यो पग्लिएर त्यहाँबाट तालबाट पानी बाहिर निस्केर त्यो घटना भयो भन्ने हाम्रो प्रारम्भिक बुझाइ छ. त्यसमा डिटेल स्टडी चाहिँ उहाँहरूले गर्दै हुनुहुन्छ, त्यो प्रारम्भिक पनि पुरा स्टडी गरेर उहाँहरूले मलाई दिनुहुन्छ. त्यो पाउने बित्तिकै थप प्राविधिकहरू माथिको हिसाबमा कसरी परिचालन गर्ने, कुन कुन विषयका विधाका मान्छेहरू पठाउने भन्ने निर्णय हुनेछ. भने अहिलेका लागि तल बसेको गाउँको स्थिति के हो भने हजुरको एउटा माइक्रो हाइड्रो थियो, त्यो चाहिँ ड्यामेज भएको छ. अनि खाने पानी ड्यामेज भएको छ उहाँहरूको. अनि त्यसै गरी बाटो ड्यामेज भएको छ, बाटोमा भएको काखे पुलहरू ड्यामेज भएको छ. त्यो हिसाबले कुल क्षति चाहिँ त्यहाँ पालिका उपाध्यक्षको नेतृत्वमा तपाईँको वडा सचिव, वडा अध्यक्षजीहरू र त्यहाँ भएको प्राविधिक सब इन्जिनियर गएर उहाँहरूले बनाएको अनुमान अनुसार 2 करोड रुपियाँको क्षति भएको छ.
त्यहाँको मानिसहरू जो बसिरहेका थिए उनीहरूको उद्धार र राहतको पनि सरकारले निर्णय गरेको छ. कति मानिसहरूलाई उद्धार गरियो, राहतको तत्कालीन राहत कसरी प्रदान गरियो, कहाँ उहाँहरूलाई व्यवस्थापन भइरहेको छ, प्राधिकरण त्यसको सरकारवाला निकाय नै हो.
अब यसमा के छ भने स्थानीय सरकार, जिल्ला विपद व्यवस्थापन समितिदेखि लिएर सबैले काम गर्ने चलन हो. अनि उहाँहरूको जस्तो उद्धार गर्नका लागि भनेर कोही पनि त्यस्तो एकदमै फसेको परिस्थिति होइन त्यहाँ. है, हामी हाम्रो सशस्त्रको टोली पुग्नुभन्दा पहिले नै उहाँहरू गाउँलेहरू चाहिँ गाउँलेहरू राति नै भनौँ न माथिबाट जुन त्यो गेग्रान आयो त्यो निमित्त गाउँलेहरू सेफ स्थिति उसमा बसिसकेका थिए. त्यसमा तपाईँको 21 जना महिला, 9 जना पुरुष र 2 जना बालक छन्. अनि 2 जना बालक छन्, त्यहाँ स्कुल छ एउटा आधारभूत मावि. त्यो आधारभूत माविमा जसको घर चाहिँ त्यो खोलाको छेउ परिरहेछ उहाँहरू चाहिँ त्यो आधारभूत माविमा आएर बसिरहनु भएको छ, विद्यालयमा बसिरहनु भएको छ. र खानेकुरा र अरू कुराको अभाव छैन. त्यसपछि ओडाले गएर खानेकुराको व्यवस्थापन गरेको छ भने पालिकाको बैठक आज बस्दैछ, पालिकाको विपद व्यवस्थापन समितिको बैठक, र त्यसबाट थप उहाँहरूलाई चाहिने अरू सामानहरू चाहिँ अत्यावश्यक सामग्रीहरू चाहिँ उहाँले दिने भन्ने हिसाबले कुरा भएको छ. म चाहिँ जिल्ला व्यवस्थापन समिति सिडिओ साहबहरूसँग सबै समन्वयमा छु. त्यसै गरी 1800 मिटर पाइप पठाइसकेको छ जिल्लाबाट उहाँहरूको खानेपानी सुचारू गर्नका लागि. ओभरसियर त्यहीँ बसिरहनु भएको छ अहिले. प्रब्लि 1-2 दिनमा खानेपानी चाहिँ अर्को मुहानबाट, त्यो मुहान पोसिबल छैन रे अहिले गरिरहेको, अर्को मुहानबाट खानेपानीको व्यवस्थापन पनि सुरु गरे हुनेछ.
हुम्लाको जुन घटना आइसकेपछि एउटा खालको भनौँ न त्रासको वातावरण, अब हिमतालहरू फुट्न थाल्यो, अब यसले समस्या ल्याउँछ भने जस्तो थियो एउटा त्रास. भनेपछि यहाँहरूको यो प्रारम्भिक अनुमानले चाहिँ त्यो हिमताल फुटेको होइन भन्ने देखायो होइन?
होइन नि, हिमतालबाटै तपाईँको जुन चाहिँ हिमताल फुटेको भनेर माथिको ड्याम फुटेको होइन कि, यो अलिअलि फरक प्रकृतिको घटना हो. यसमा डिटेल स्टडी हुनुपर्छ यो, किनभने देशभरि नै हाम्रो हिमालय रिजनमा यस्तो खालको समस्या अरू ठाउँमा नै आउन सक्छ. सकिएपछि हामी डिटेल स्टडीमा लाग्छौँ.
हजुर, यो चाहिँ अब यो जलवायु परिवर्तनको प्रभाव हो.
हो, पक्कै.
उहाँ हुनुहुन्थ्यो विपद व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत. अब बाँकी प्रसंग, राजधानीभित्र नै सड़क मार्गको मुख्य नाका नागढुङ्गा 900 सड़क खण्ड आगामी शनिबारदेखि दिउँसो 4:30 घण्टा बन्द गरेर निर्माण कार्य अघि बढ़ाइने भएको छ. काठमाडौँका प्रमुख जिल्लाधिकारी ऋषिराम तिवारीले काठमाडौँ र धादिङ जिल्ला प्रशासनको समन्वयमा जेठ 10 गतेदेखि 25 गतेसम्म बिहान 10:30 दिउँसो 3 बजेसम्म उक्त सड़क खण्ड बन्द गरी काम गर्न लागि जानकारी दिनुभयो. यसअघि उक्त खण्डमा रातिमा सड़क बन्द गरी काम हुँदै आएको थियो. निर्माण आयोजनाले नागढुङ्गा पिप्लामोड सड़क निर्माणका लागि यसअघि राति भत्काउने काम भएकोमा कतिपय काम प्राविधिक रूपमा दिउँसो गर्नुपर्ने भनी प्रस्ताव गरेपछि त्यसका लागि अनुमति दिइएको प्रमुख जिल्लाधिकारी तिवारीले जानकारी दिनुभयो। नारायणगढ़ मुगलिन सड़क पूर्वी खण्डले एक सूचना जारी गरी काठमाडौँबाट जाने आउने सवारी साधन नागढुङ्गामा र नौबिसेतर्फबाट आउने सवारी साधन खानीखोलामा रोकिने उल्लेख गरेको छ। बन्दको समयमा धार्के सीतापाइला तथा टोखा छहरे त्रिशुली गल्छी सड़क प्रयोग गर्न अनुरोध गरिएको छ। वर्षा शुरू भएसँगै कैलालीको भतरियावासी स्थानीय काँडा नदीको बाढ़ीका कारण समस्यामा परेका छन्। कैलाली संवाददाता ईश्वर साउदको यो रिपोर्ट।
कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर 3 भितरिएका नागरिकहरूलाई आजभोलि आकाशमा कालो बादल देखियो कि डर लाग्छ, किनकि प्रत्येक वर्ष स्थानीय काँडा नदीबाट गाउँमा पस्ने बाढ़ीले जेठदेखि कार्तिक महिनासम्म सताइरहन्छ। वर्षा शुरू हुन लाग्यो कि त्यहाँका नागरिकहरू दुःखका दिन पनि शुरू हुन्छन्। स्थानीय किस्मती बुढा
वर्षेनी सधैँ आएर लगेको हुन्छ। हामीहरूको यो गाउँ लगायत 5-6 गाउँमा धेरै डुबानी हुन्छ, धेरै समस्या छ। अनि हामीहरू जसको घरमा बैया पस्दैनन्, अल्को ठाउँ छ, तिनीहरूको घरमा गएर बच्चालाई खाना अलिकति भए पनि पकाएर र घरमा भएको अनाज सनाज पनि बगाए लग्छ, खेतमा भएको पनि अनाज बगाए लग्छ, समस्या छ धेरै।
प्रत्येक वर्ष काँडा नदीमा आउने बाढ़ीबाट भितरिया लगायत अन्य गाउँका नागरिकहरू पीड़ित छन्। अर्का स्थानीय जसुदेवी बुढा
डर लाग्छ, हामी राति पनि निदान्दैन, मेसेज अगाडि दिन्छ, मेसेज दिइसकेपछि रातभरि हामी एकचोटि निदान्दैन कतिखेर आउँछ भनेर।
बाढ़ीले प्रत्येक वर्ष हिउँदमा बनाएका सड़कहरू समेत बिगार्ने गर्छ, यसले गर्दा वर्षा लाग्यो कि आफूलाई निकै डर लाग्ने गरेको बताउनुहुन्छ जवादेवी साउद।
हर वर्ष आउँछ, हाम्रो त केही पनि राख्दैन।
स्थानीय काँडा नदीमा तटबन्धन गरिदिए राम्रो हुन्छ भन्नुहुन्छ पवि देवी साउद।
सबभन्दा समस्या बाढीकै छ, सबभन्दा हाम्रो लागि तटबन्धन पक्का दिए भए हामीलाई सुरक्षित हुने थियौँ जस्तो लाग्छ। अब हाम्रा बाल बच्चाहरू पढ्न लेख्न पनि राम्रोसित जान पाउँथे भन्ने जस्तो लाग्छ, बैया आएपछि त जानै पाउँदैनन्।
भित्तरियाका नागरिकहरूको समस्या समाधानका लागि स्थानीय सरकारले के गरिरहेको छ त? जोशीपुर गाउँपालिका वडा नम्बर 3 वडा अध्यक्ष रेणु कुमारी डङ्गौरा
तटबन्धनको लागि वडाको बजेटले 4-5 लाखको ड्याम चाहिँ बनाउने गरिरहेका छौँ। प्रत्येक वर्ष बनाएको ड्याम चाहिँ यो बाढीले बगाइदिएको अवस्था पनि छ, यसको लागि पहल गरेकै छु। प्रदेश सरकारको बजेट चाहिँ अहिले 50 लाख जतिको काम भइरहेछ।
काँडा नदीमा वर्षेनी आउने बाढीबाट आजित भएका भितरियावासीको सरकार तथा नेताहरूसँग एउटै माग र प्रश्न छ, काँडा नदी किनारमा बाँध कहिले लगाउने र हामी सुरक्षित कहिले हुने? ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
वर्षायाम नजिकै गर्दा पूर्व तयारी स्वरूप झापामा बाढ़ीको जोखिम रहेका क्षेत्रहरूमा नेपाल रेडक्रस सोसाइटीले गैर खाद्य सामग्री पठाउन शुरू गरेको जनाएको छ। रेडक्रस जिल्ला शाखाले पहिलो चरणमा झापाको झापा गाउँपालिका त्यसै गरी शिव सताछी गाउँपालिकामा गैर खाद्य सामग्री पठाएको जनाएको छ। प्रतिनिधि सभाको हिजोको बैठकले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक 2082 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। सभामा भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीले प्रस्तुत गर्नुभएको प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो। यसअघि सभाको पहिलो बैठकमा गणपूरक संख्या नपुगेपछि बैठक 15 मिनटका लागि स्थगन गरिएको थियो। त्यसअघि विधेयकमाथिको छलफलमा सांसदहरूले नेपालमा भूमि सम्बन्धमा देखिएका सबै समस्या समाधान गर्ने र सबै प्रकारका भूमिविहीन किसानलाई भूमिको ग्यारेन्टी गर्ने गरी विधेयक अघि बढ़नुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले विधेयकमाथि पर्याप्त छलफल गरी स्थानीय तहमा रहेका भू उपयोग योजना वैज्ञानिक र पारदर्शी बनाउनुपर्ने, घर जग्गाको कारोबारका नाममा रहेको विकृति अन्त्य गर्नुपर्ने, नेपाली जनताले सहज रूपमा भू उपयोग गर्न सक्ने गरी विधेयकलाई कार्यान्वयनयोग्य बनाइनुपर्ने सुझाव दिनुभयो। सभामुख देवराज घिमिरेले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधन पेश गर्न चाहने सांसदहरूले संघीय संसद सचिवालय विधेयक शाखामा संशोधन दर्ता गराउन सक्ने जानकारी सभामा गराउनुभयो। सभामुख घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा नियमावली बमोजिम सांसदहरूले राख्नु भएको प्रश्नको जवाफ दिने सम्बन्धी कार्यक्रम कार्यसूचीबाट हिजो हटाइएको जानकारी पनि दिनुभयो। बैठकमा पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंहले समितिको वार्षिक प्रतिवेदन पेश गर्नुभयो। त्यसअघि प्रतिनिधि सभाको बैठकमा सांसदहरूले समसामयिक र जनजीविकाका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। शून्य समयमा सांसदहरूले सड़क र हवाई यातायातमा महँगो भाड़ा तिर्दा पनि आवश्यक सुविधा दिन नसकिएको भन्दै सड़क तथा हवाई यातायातमा रहेको ठगी रोक्न काम गर्नुपर्ने सुझाव दिनुभयो। प्रतिनिधि सभाको बैठक जेठ 13 गते मंगलबार बिहान 11 बजे बस्नेछ। प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति छनौटका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको संयोजकत्वमा 3 सदस्यीय सिफारिश समिति गठन गर्नुभएको छ। गठित समितिको सदस्यमा राष्ट्रिय योजना आयोगको शिक्षा हेर्ने सदस्य गीता कुमारी पौडेल र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डाक्टर दीपक काफ्ले रहनु भएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले संवैधानिक परिषदको बैठकलाई अनिर्णयको बन्दी बनाउन नहुने बताउनु भएको छ। राष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समितिको हिजो बसेको बैठकमा संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि सम्बन्धी ऐन 2066 संशोधन गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलमा मन्त्री गुरूङले नियमित रूपमा बैठक नबस्दा नियुक्ति प्रक्रियामा ढिलाइ भइरहेको बताउनुभयो। मन्त्री गुरूङले परिषदले सकेसम्म सर्वसम्मत सिफारिश गर्ने वातावरण बनाउनुपर्ने, प्रमुख प्रतिपक्षीको तर्फबाट नियमित रूपमा बैठकमा सहभागिता हुनुपर्ने र राज्यका काम कार्यवाहीलाई चुस्त दुरूस्त राख्न सबैले एक भएर काम गर्नुपर्नेमा जोड़ दिनुभयो। विधेयकमाथिको छलफलमा सदस्यहरू भुवन बहादुर सुनार, गोपी बहादुर सार्की अछामी, मदन कुमारी शाह गरिमा, घनश्याम रिजाल, भगवती नेउपाने, रेणुचन्द, सुरेश कुमार आलेमगर लगायतले संविधानको मर्म र भावना अनुसार विधेयक संशोधन गर्नुपर्ने धारणा राख्नुभयो। समितिका सभापति तुलसा कुमारी दाहालले परिषद ऐन संशोधनका लागि सैद्धान्तिक छलफल गरिएको र आगामी बैठकमा विस्तृत रूपमा दफावार छलफल गरिने कार्यसूची बारे जानकारी दिनुभयो। गृहमन्त्री रमेश लेखकले सूचनाको हक पारदर्शिताका लागि आवश्यक रहेको बताउनु भएको छ। राष्ट्रिय सूचना आयोगले काठमाडौँमा हिजो आयोजना गरेको मन्त्रालय स्तरीय सूचना अधिकारीहरूको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले संविधानमा सूचनाको हकलाई मौलिक हकका रूपमा राखिएकाले त्यसको कार्यान्वयनमा सम्बद्ध सबै गम्भीर हुनुपर्ने बताउनुभयो। उहाँले पारदर्शिता र पारदर्शिता मार्फत सुशासन कायम गर्न सूचनाको हक आवश्यक रहेको बताउनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको सुझाव र आलोचना गम्भीर रूपमा ग्रहण गर्दै माओवादी पार्टी अघि बढ़िरहेको बताउनु भएको छ। मध्यपहाड़ी लोकमार्ग जनसंवाद अभियान अन्तर्गत जाजरकोटमा हिजो आयोजित कार्यक्रममा सम्बोधन गर्नुहुँदै अध्यक्ष दाहालले पार्टीलाई जनतासँग जोड़ने अभियान देशभर चलाइएको जानकारी दिनुभयो। जाजरकोटमा भेरी करिडोर, मध्य पहाड़ी लोकमार्ग, लुम्बिनी रारा लोकमार्ग जस्ता विकास आयोजना अघि बढ़ेका, गाउँ गाउँमा सड़क पुगेको, नलगाड़ जलविद्युत आयोजनाको काम भने रोकिन पुगेको सन्दर्भमा त्यसलाई पनि प्राथमिकतामा राख्नुपर्नेमा जोड़ दिइएको आफूले बताउनुभयो। 90 सालको भूकम्पमा भत्किएको भक्तपुर नगरपालिका 4 गहिटी स्थित लक्ष्मी नरसिंह मन्दिरको पुननिर्माणको काम सम्पन्न भएको छ। लामो अनुसन्धानपछि प्यागोडा शैलीमा निर्माण सम्पन्न भएको 3 तलाको मन्दिरको नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्सेले हिजो उद्घाटन गर्नुभयो। विक्रम सम्वत 2076 सालमा मन्दिरको पुननिर्माणको काम शुरू गरिएको थियो। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मल्लकालीन मौलिक स्वरूपमै मन्दिरको पुननिर्माणको काम सम्पन्न गरिएको जानकारी दिनुभयो। परराष्ट्र मन्त्री डा आरजू राणा देउबा जापान प्रस्थान गर्नुभएको छ। जापानको टोकियोमा आज शुरू हुने ज्येष्ठ नागरिकमा देखिने सामाजिक एकान्तता सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उहाँ त्यसतर्फ जानुभएको हो। सम्मेलनलाई मन्त्री राणाले नेपालका तर्फबाट सम्बोधन गर्नुहुनेछ। त्यस्तै वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरी चीनमा हुने बाँस सम्बन्धी सम्मेलनमा सहभागी हुन हिजो त्यसतर्फ प्रस्थान गर्नुभएको छ। संखुवासभाको मकालु गाउँपालिका 2 एकै परिवारका 6 मकालु हिमाल आरोहण गर्नुभएको छ। मकालु गाउँपालिका 2 4 दाजुभाइ, 1 बहिनी र 1 छोरीले विश्वको अग्लो 8,485 मिटरको मकालु हिमाल आरोहण सम्पन्न गर्नुभएको हो। राप्ती राजमार्ग दैनिक 6 बन्द हुने भएको छ। राप्ती राजमार्ग अन्तर्गत सल्यानको रामरी कपुरकोट सड़क खण्डको स्तर उन्नतिका लागि आजदेखि 13 गतेसम्म दैनिक 6 राजमार्ग बन्द गर्न लागि हाम्रा समाचारदाताले जनाएका छन्। हिमाली जिल्ला हुम्लाको ताजाकोटमा 2 औलोका र 1 कालाजारका बिरामी भेटिएका छन्। स्वास्थ्य सेवा कार्यालय हुम्लाले हरेक वर्ष जिल्लाभर औलो र कालाजारका बिरामीहरूको परीक्षण गर्ने क्रममा जिल्लाको तल्लो क्षेत्र ताजाकोटमा 2 औलोका र 1 कालाजारका बिरामी भेटिएको जिल्ला स्वास्थ्य कार्यालयका किटजन्य फोकल पर्सन रविन्द्र देवकोटाले जानकारी दिनुभयो। धनुषाको कमला नगरपालिका 2 निर्माणाधीन सड़कको खाल्डोमा जमेको पानीमा डुबेर 2 बालकको मृत्यु भएको छ। कमला नगरपालिका 2 सराबे टोलका रामबाबु शाहका 7 छोरा ऋतिक शाह र उहाँका भाइ श्यामबाबु शाहका 5 छोरा रितिश शाहको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। सर्लाहीमा मोटरसाइकल एक आपसमा ठोकिँदा 2 मृत्यु भएको छ। क्षेत्रीय सड़क खण्ड अन्तर्गत सर्लाहीको बागमती नगरपालिका 4 जीरायतमा मोटरसाइकल एक आपसमा ठोकिँदा रौतहटको साबिक विशुनपुर वा गाविस बस्ने 33 नागेन्द्र शाह सोनार र काठमाडौँ महानगरपालिका 23 बसन्तपुर बस्ने 30 विवेक मानन्धरको मृत्यु भएको प्रहरीले जनाएको छ। पृथ्वी राजमार्ग अन्तर्गत तनहुको म्याग्दे गाउँपालिका 4 घुम्तीमा हिजो दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा 25 घाइते भएका छन्। त्यस्तै मकवानपुरको भीमफेदी गाउँपालिकामा सवारी साधन दुर्घटना हुँदा हिजो 14 घाइते भएका छन् भने नवलपुरको गैंडाकोट नगरपालिका 9 थुम्सीमा बस र माइक्रोबस हिजो ठोकिँदा 9 घाइते भएका छन्। हिजो दिउँसो कास्कीमा भूकम्पको धक्का महसुस गरिएको छ। दिउँसो 1:59 जाँदा जिल्लाको सिनुवा आसपास केन्द्र भएर 4.7 म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। अब केही अन्तर्राष्ट्रिय समाचार। युक्रेन र रूसबीच युद्ध रोक्न प्रयास भइरहेका बेला युरोपेली संघले हिजो रूस विरूद्ध नयाँ प्रतिबन्धहरू लगाउने घोषणा गरेको छ। ब्रसेल्समा बसेको युरोपेली संघका रक्षा तथा परराष्ट्र मन्त्रीहरूको बैठकमा युद्धविरामको पहललाई सघाउन रूसमाथि थप दबाव सिर्जना गर्ने निष्कर्ष निकालिएको छ। नयाँ प्रतिबन्ध अन्तर्गत झण्डै 200 रूसी तेल ढुवानी गर्ने पानी जहाजलाई प्रतिबन्धको दायरामा ल्याइएको छ। यी पानी जहाजहरूले पश्चिमा देशहरूले लगाएका तेल सम्बन्धी प्रतिवेदन उल्लंघन गर्दै अन्तर्राष्ट्रिय बजारमा रूसको तेल बिक्री गरिरहेको आरोप लगाइएको छ। बैठकपछि युरोपेली संघकी परराष्ट्र नीति प्रमुख काया कालासले यदि रूसले विनाशर्त युद्धविराममा सहमति नजनाए अमेरिकाले पनि त्यसको परिणाम भोग्नुपर्ने हुन सक्ने बताउनु भएको छ।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सम्पत्ति शुद्धिकरण सम्बन्धी शंकास्पद कारोबार तथा गतिविधि पछिल्लो एक वर्षमा उल्लेख्य संख्यामा बढ़ेको देखिएको छ। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको वित्तीय जानकारी इकाईको सन् 2024 गतिविधि सम्बन्धी प्रतिवेदन अनुसार गत वर्ष यस्तो कारोबार तथा गतिविधि बारे राष्ट्र बैंकलाई गराइएको जानकारी करिब 49% बढ़ेको छ। सम्पत्ति शुद्धिकरण शंकास्पद कारोबार तथा गतिविधि प्रतिवेदनको संख्या सन् 2023 6,255 रहेकोमा सन् 2024 49% वृद्धि भई 9,304 पुगेको राष्ट्र बैंकले जनाएको छ। गत वर्ष राष्ट्र बैंकमा प्राप्त प्रतिवेदन मध्ये सन् 2024 जम्मा 1,894 प्रतिवेदन विश्लेषण गरिएको र त्यसमध्ये 1,086 प्रतिवेदन थप अनुसन्धानका लागि कानून कार्यान्वयन गर्ने अनुसन्धानकारी निकाय तथा नियामकीय कार्यवाहीका लागि पठाइएको राष्ट्र बैंकले जनाएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजले बजारमा रहेका 5 मापदण्ड विपरीतका सेवामूलक फर्म तथा कम्पनी विरूद्ध मुद्दा दर्ता गरेको छ। ती फर्म तथा कम्पनीमा कैफियत भेटिएपछि कसुर अनुसार एउटा मुद्दा जिल्ला अदालत बाँकेमा र 4 मुद्दा जिल्ला प्रशासन कार्यालय बाँकेमा दर्ता भएको कार्यालयका खाद्य अनुसन्धान अधिकृत एकराज बुढाथोकीले जानकारी दिनुभयो। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजले वैशाखसम्म 1,942 खाद्य नमूना विश्लेषण, 97 दाना नमूना विश्लेषण, तरकारी तथा फलफूलको विषादी परीक्षण, 209 उत्पादन बिक्री तथा रोगका 2 गरेको छ। इलाम जिल्लामा हालसम्म 4,562 उद्योग दर्ता भएका छन्। घरेलु तथा साना उद्योग कार्यालय इलामले कृषि तथा वन पैदावारमा आधारित 2,450 उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकारी किरण कार्कीले सेवामूलक 1,309 र उत्पादनमूलक 467 उद्योग दर्ता भएको जानकारी दिनुभयो। इलाममा 4 नदीमा 20 भन्दा बढ़ी जलविद्युत आयोजना सञ्चालनमा रहेका छन्। नेपाली शेयर बजारको परिसूचक नेप्से मंगलबार उच्च अंकले बढ़ेको छ। यस दिन नेप्से परिसूचक 49.09 अंकले बढ़ेर 2,677.45 को बिन्दुमा कायम भएको छ। मंगलबार 310 कम्पनीहरूका 1,68,88,459 केता शेयरहरू 7,31,27,90,000 रूपियाँमा किनबेच भएका छन्।
नेपाल आईसीसी महिला टी20 विश्वकप एसिया छनौट अन्तर्गत सुपर 3 अन्तिम खेलमा घरेलु टोली थाइल्याण्डसँग 78 रनले पराजित भएको छ। मंगलबार बैंककको ट्रेड थाई क्रिकेट मैदानमा थाइल्याण्डले प्रस्तुत गरेको 159 रनको लक्ष्य पछ्याएको नेपाल 20 ओभरमा 9 गुमाउँदै 80 रनमा सीमित भयो। त्यसअघि टस हारेर ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित 20 ओभरमा 2 गुमाउँदै 158 रन बनाएको थियो। नेपाल र थाइल्याण्ड यसअघि नै विश्वकपको ग्लोबल छनौटमा पुगिसकेका थिए। पहिलो खेलमा दुवैले यूएईलाई हराएका थिए। भगवती क्लब शहीद स्मारक ए डिभिजन लीगमा बढ़ुवा भएको छ। एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा भगवतीले बोयज युनियन क्लबलाई 2-1 पराजित गरेको हो। भगवती शीर्ष डिभिजनमा उक्लिने दोस्रो क्लब हो।
राजेन्द्र विक्रम साई। अब मौसम। आज देशभर आंशिकदेखि सामान्यतया बदलिरही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत पहाड़ी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार देशका उच्च पहाड़ी तथा हिमाली भागका 1-2 स्थानमा हल्का वर्षा र हिमपातको पनि सम्भावना छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 16.3 डिग्री सेल्सियस, वर्षा 6 मिलिमिटर, सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27-29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:12 भयो भने सूर्यास्त भरे साँझ 6:50 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। नेपाल राष्ट्र बैंकको गवर्नरमा अर्थविद डाक्टर विश्वनाथ पौडेल नियुक्त। त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिश समिति गठन। हुम्लाको नामखामा हिम पहिरो जानुको कारण खोज्न तथा उद्धार राहत व्यवस्थापनका लागि सरकारी टोली घटनास्थलतर्फ। सर्लाही मकवानपुर र नवलपरासीमा भएका सवारी दुर्घटनामा 2 जनाको मृत्यु, 48 जना घाइते। प्रतिनिधि सभाको बैठकमा भूमि सम्बन्धी विधेयक विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत। र युद्ध विरामका लागि दवाब दिने उद्देश्यले युरोपेली संघद्वारा रूसमाथि नयाँ प्रतिबन्ध। बिहान 7:00 समाचार सकियो। अर्को समाचार प्रसारण 8:00 अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।